भनिराखेको छ है। म एकदमै अनौपचारिक हुन चाहन्छु सुन्नु कसरी गर्छु भने
दुई एक मिनट दुई मिनट तपाईँले के चाहिँ पढ्नु
त्यो त पढाइलाई जोड्दैछु। म मैले फिलोसफी डिपार्टमेन्टमा पिएचडी इम्प्रुभमेन्ट गरेपछि खास म अलिकति शास्त्रीय मार्क्सवादतिर जान्छु र हाम्रो मार्क्सवादलाई जोड्छु भन्ने हाम्रो मार्क्सवाद शास्त्रीय मार्क्सवाद जोड्छु भन्ने किनभने हाम्रो मार्क्स चाहिँ पुँजीवादको किताबमा लगे थियो अथवा आफै गयो भन्ने एउटा ठुलो क्रिटिक छ। यद्यपि त्यो त्यो चाहिँ युरोपको साह्रै आठ लाखको मान्छे थियो त्यस पछाडि त्यो त्यो एउटा कुनै सम्भावना हुन्छ कि भन्ने हिसाबले मेरो प्रोफेसरले मलाई सुरुमा इन्करेज गरेन डिस्करेज नै गर्यो मार्क्स मार्क्स किन पर्छ मार्क्स इज गेम भने है सुरुमा अनि त्यस पछाडि कुरा गर्दै गएपछि अब सङ्घर्ष गर्दै गयो प्रपोजल लेख्यो डिफेन्स गरियो सबै कुरा भए इभेन्चुअली मैले मार्क्सको आलोकमा हाबरमासको थ्योरीले कसरी मार्क्सको थ्योरीलाई इलाबोरेट गर्छ त्यसलाई अलिकति बढी पुस गर्छ भन्ने कुरामै सकिँ मेरो थ्योरी हाबरमासको थ्योरी प्रयोग गरेर कसरी त्यहाँ त्यहाँ पुगिन्छ त्यो मार्क्सवादबाट साँच्चै त्यसको लजिकल कन्क्लुजन खोज्यो भने त्यो मार्क्सवादबाट डिभिएसन हुँदैन त्यसले मार्क्सवादको लजिकल कन्क्लुजनलाई नै पुस गर्छ भन्ने मेरो कन्क्लुजन थियो पछि खुसी पनि भयो। यद्यपि अब मैले जब विकासको सन्दर्भ जोड्दाखेरि मैले विकासलाई हेर्ने दृष्टिकोण विकासलाई बुझ्ने दृष्टिकोण विकास गर्ने दृष्टिकोणमा मैले आज जुन छलफलको लागि केही बुदाहरू ल्याएको छु त्यो चाहिँ आधारभूत रूपले शास्त्रीय मार्क्सवाद समाउँदै त्यस पछाडि क्रिटिकल थ्योरीको विकास वेलफेयर स्टेटको जुन क्रिटिक हो त्यसलाई समातेर मैले केही नेपालको सन्दर्भमा केही उपयोगी चिजहरू हुन्छ कि भन्ने आशाले केही पोइन्टहरू ल्याएँ र यसलाई सुरु गर्दाखेरि विकास विकासलाई बुझ्न कोही अब पत्रिकामा विकासको डिस्कोर्स हेऱ्यो अथवा रेडियोमा या टेलिभिजनमा सुन्यो भने एकचोटि एकजना यहाँ जस्तै मेयरको क्यान्डिडेट थिएँ नि एकजना बहिनी उहाँको सुन्दै थिएँ मैले कपेट सुन्न पाइनँ त्यसलाई एउटा प्रश्न सोधिएको थियो तिमी करप्सन चाहिँ कसरी ठिकठाक गर्छौ भनेर सोधेको थिएँ के भन्यो भने म सबै फाइलहरू मगाउँछु अनि सिएलाई चट्टी हेर्न लगाउँछु अनि यो सिन्दु कहाँदेखि फाइल मिलेको छैन भने सिएलाई हेर्न लगाएर म ट्याक्कै करप्सन पाउँदिन्छु यस्तो सजिलो भइदिएको भयो है। अनि अर्कातिर डिस्को सुन्ने एउटा ठुलो ब्रिजको फोटो राखिएको हुन्छ र तलपट्टि के लेखिएको हुन्छ भने पोलिटिकल कमिटमेन्ट छ भने विकास गर्न गाह्रो छैन आकाशमा एउटा पुल बनाइएको छ तपाईँले भने जस्तै हामी नेपाली झन्डा भएको खास हुँदैन होइन त्यस्तो खाले मैले भन्दा अलिक कठोर शब्दमा भन्दाखेरि बतासे कुरा होइन जसको कुनै ग्राउन्ड छैन जसको बेस छैन भन्ने हिसाबले त्यस पछाडि मलाई विकासमा फोकस गर्न अलिकति मन लाग्यो। अब यहाँ कुरा बुझ्दाखेरि विकासको तिनवटा इस्यु हामीले एड्रेस गर्नुपर्छ होला भन्ने मलाई लाग्यो। एउटा एकुमुलेसन र ग्रोथ कसरी हुन्छ भन्ने कुरा अनि ग्रोथ र एकुमुलेसन त हुन्छ जसरी पनि हुन्छ लुटेर पनि हुन्छ फ्युडलिजममा पनि भयो तपाईँको स्लेप सोसाइटीमा पनि ठुल्ठुलो ग्रोथ चाहिँ हुन्थ्यो ठुल्ठुला त्यस्ता चिजहरू बन्थे स्ट्रक्चरहरू बन्थे इकोनोमी पनि बढ्थ्यो तर डिस्ट्रिब्युसनको कुरा थियो सँगसँगै र तेस्रो कुरा के छ भने डिस्ट्रिब्युसन पनि भयो हामी के मान्यौँ भने हाम्रो समाजमा असमानता एकदमै कम छ या अत्यास लाग्दो छैन भनेर मान्ने हो भने पनि जस्तो वेलफेयर स्टेटमा केही समय थियो त्यहाँ डेमोक्रेसीको हालत के भएको हुन्छ भन्ने बारेमा चाहिँ यो क्रिटिकल थ्योरीको ठुलो रिसर्च छ क्या क्रिटिक छ त्यसमा कि वेलफेयर स्टेट जब आयो त्यो वेलफेयर स्टेटले डेमोक्रेसीलाई अन्डरमाइन गर्यो डेमोक्रेसीलाई सत्यानाश बनाएर त्यसलाई एकदम फर्मल मेकानिकल प्रोसेस बनायो पाँच वर्षमा एकचोटि चुनावमा भोट हाल्ने बनायो त्यस पछाडि नागरिकलाई चाहिँ पेसिफाई गर्यो निष्क्रिय बनायो भन्ने क्रिटिक छ। त्यसैले विकासको कुरा गर्दाखेरि कम्तीमा मार्क्सवादसँग अथवा डेमोक्रेसीसँग मित्रवत सम्बन्ध राख्नेहरूले यो तिनवटा विषयलाई चाहिँ एकै ठाउँ राखेर मात्रै गर्नुपर्छ भन्ने एउटा मेरो सामान्य तर्क छ। अब म अलिकति एकुमुलेसनको कुरा गर्छु जस्तो यो एकुमुलेसन भनेको या ग्रोथ या समाजको सम्पदा बढ्ने प्रक्रिया चाहिँ एउटा जस्तो हामीले पुँजीवादको इतिहास हेर्दा या पुँजीवाद हेऱ्यौँ भने पुँजीवादको इतिहासको प्रक्रिया के हो भने यस्तो एउटा जादुमय कथा बनाइन्छ कि एउटा ठुलो उद्यमी आउँछ अनि त्यसले कारखाना लगानी गरेर एकदम रिस्क लिएर एउटा ठुलो कारखाना खोल्छ अनि मान्छेलाई काम दिन्छ अनि सामान उत्पादन गर्छ र समाजमा वितरण गर्छ अनि त्यो धनी हुन्छ पुँजीवाद भनेको यही हो भनेर
बुझ्ने यो एउटा लिबरल टेन्डेन्सी थियो. त्यसलाई मार्क्सले क्रिटिक गर्दै के भन्नुभयो भने तिम्रो पुँजीवाद यति धेरै रक्तपातमा, यति धेरै अग्निपथमा, यति धेरै लुटपाटबाट बनेको छ, तिमीले यसको भ्यू पनि पाएका छैनौ भन्ने एडम स्मिथलाई मार्क्सले साह्रै राम्रो क्रिटिक गरेका थिए. यद्यपि एडम स्मिथकै एउटा सन्दर्भ चाहिँ के रहेछ भने वेल्थ अफ नेसनमा यो चाहिँ साह्रै लुटपाट नै गर्यो है, कोलोनियलिजम अन्तर्गत पुँजीवादले साह्रै ठुलो लुटपाट गर्यो भन्ने उनले एउटा सन्दर्भ फ्यास्छ भन्छन्. त्यस पछाडि उनले त्यसलाई पछि कतै पनि डिल गरेको देखिँदैन भन्ने. अब साहित्यहरू धेरै हुन्छन्, सबै नसकेको हुनाले मैले चाहिँ भेटिनँ. यसरी हेर्दाखेरि पुँजीवादको शास्त्रीय बाटो चाहिँ प्रिमिटिभ एकुमुलेसनको बाटो हो, त्यो भनेको रक्तपातपूर्ण हो. यसै चमत्कारी एउटा ठुलो उद्योग खोलिन्छ अनि ग्रोथ हुन्छ भन्ने होइन, लाखौँ लाख किसानहरूको जमिन लुटिन्छ, तिनलाई लुट्न पाइएन भने तिनलाई मारिन्छ, भुटिन्छ. हामीले इन्डियामा देखिरहेका छौँ, नेपालमा हाम्रो त्यो स्थिति भएन, हामीले त्यति महसुस गर्दैनौँ. इभन चाइनामै पनि डिस्प्लेसमेन्टको अथवा किसानहरूलाई विस्थापित गर्ने, मजदुरहरूको अत्याचार शोषण गर्ने, सात आठ महिनासम्मको तलब नपाउने मजदुरहरू चाहिँ एक वर्षमा बिलियन्सको संख्यामा हुने, यो कुरा या इभन चाइनामै वर्कर्स स्टेटमै त्यस्तो म्यासिभ छ भन्ने मार्क्सवादी साहित्यै छ, मार्क्सवादीहरूकै अध्ययनहरूमा त्यो छ. र चाहिँ बेलायत हुँदै, अमेरिका हुँदै, फ्रान्स हुँदै, यी पोर्चुगिज जति पनि साम्राज्यहरू छन् त्यहाँ पुँजीवादको विकास हुँदा उत्पात लुटपात भयो, रक्तपात भयो, र त्यसबाट वैभव सिर्जना भयो, जसलाई मार्क्सले प्रिमिटिभ एकुमुलेसन भन्नुभयो. त्यो हाम्रो एडम स्मिथले प्रिभियस एकुमुलेसन भन्दै मार्क्सले त्यसलाई अलि बढी क्ल्यारिफाई गर्नुभयो, यो रक्तपातपूर्ण थियो, यो लुटिङ थियो भनेर. त्यस कारण शास्त्रीय पुँजीवादको विकास कम्युनिस्ट पार्टीले अथवा वाम पार्टीले अथवा तथाकथित जनताको पार्टीले चाहिँ त्यो बाटो लिन सक्छ कि सक्दैन भन्ने सिध सरल प्रश्न छ. अब हामीले सरल एन्सर गर्दा सकिँदैन त्यो लुटपाटको बाटो भन्ने. अर्को एउटा बाटो थियो जस्तो अहिले पुँजीवाद स्थापित भइसकेपछि 1950 पछाडि जुन यो विकासे राज्यको अथवा विकासे राज्यको बाटो थियो, त्यो जस्तो साउथ कोरियाले लिएको बाटो या जापानमा गरिएको अथवा सिङ्गापुरमा या मलेसिया अलिक पछाडि भयो यी बाटो, अनि जापानको त इमिडिएट वर्ल्ड वार पछाडिको इमिडिएट बाटो. यो बाटो चाहिँ धेरैका लागि मोडल भएर डिस्कोर्समा कुरा गर्छ, न मलेसियामा यत्रो पुल बनाएको छ, स्काई स्क्रापर छ, संसारको सबभन्दा ठुलो भन्ने गफ छ. अब यो यसको मैले अध्ययन गर्दा के देखेँ भने यी समाजमा यत्रो 30 वर्ष 20 वर्षको अवधिमा यत्रो द्रुत गतिमा एकुमुलेसन कसरी सम्भव भयो भन्दाखेरि सिम्पल तरिका के हो भने यो एउटा ग्लोबल क्यापिटलिस्ट स्ट्रक्चरभित्र जसलाई हामीले इम्पेरियलिजम भन्यौँ, साम्राज्यवाद भन्यौँ, तिनले आफ्ना अनेक इन्ट्रेस्टका हिसाबले यी समाजहरूमा असीमित सम्पत्ति खन्याए, यिनलाई असीमित तालिम दिए, सबै थोक असीमित रूपमा गरे, कुनै ब्यारियर बिना गरे. कि एउटा स्ट्याटिस्टिक छ कि सिङ्गै अफ्रिकामा अमेरिकाले जति सहयोग गर्यो त्यसको 7 गुणा बढी साउथ कोरियामा गर्यो, अनि उसले मान्छेलाई ट्रेन गर्यो पठायो, त्यति मात्रै गरेन, त्यस पछाडि उसले त्यो मिलिटरी प्रोटेक्सन दियो, मिलिटरीमा इन्भेस्टमेन्ट गर्नु नपर्ने भयो, त्यो पैसा यता इन्भेस्टमेन्टमा जाने भयो, त्यति मात्रै गरेन, फाइनल्ली उसले के गर्यो भने साउथ कोरिया उदाहरण म साउथ कोरिया मात्रै भनौँ अहिले अमेरिकाको मार्केटमा उसले फ्री एक्सेस दियो, तर साउथ कोरियाले चाहिँ आफ्नो प्रोटेक्सनिजमको स्ट्राटेजीलाई कायम राख्न पाउने भयो, उसले चाहिँ सडन चिज म लिन्न भन्ने उसलाई प्रिभिलेज दियो, सुपर प्रिभिलेज बनाइदियो. त्यो हिसाबले गर्दाखेरि त्यो समाजमा ग्रोथ सम्भव भयो. अब हामीले ग्रोथको कुरा गर्दा यी दुईवटा बाटो अवश्य हुँदैन हामीलाई. हामीलाई कुनै एउटा राष्ट्रले प्रोटेक्सनमा राखेर उसको स्ट्राटेजिक अथवा अर्को कुनै इन्ट्रेस्टका हिसाबले हामीलाई असीमित साधन सम्पदा स्रोत दिएर त्यस्तो सहयोग गर्नेवाला छैन होला, मलाई त्यस्तो लाग्छ. अथवा छ भने पनि त्यस्तो विकासको बाटो हामी लिन्छौँ कि लिँदैनौँ, यो पनि प्रश्न छ. त्यसैले यो दुईवटा बाटोलाई डिसमिस गर्नुपर्छ. र अहिले बजारमा चलेको तथाकथित बुर्जुवा डिस्कोर्स जसले साउथ कोरियालाई विकासको मोडल ठान्छ त्यो हाम्रो मोडल होइन भन्ने कुरामा हामी क्लियर हुनुपर्छ भन्ने मेरो एउटा तर्क हो. अब पुँजीवादको बाटो किन पनि ठिक होइन भने जस्तो पुँजीवादको त्यो प्रिमिटिभ एकुमुलेसनको जुन लुटपाटको प्रक्रिया हो त्यो प्रारम्भिक समयको क्रममा प्रारम्भिक चरणमा मात्रै हुन्छ कि पुँजीवाद जसरी अगाडि बढ्दै जान्छ त्यो प्रिमिटिभ एकुमुलेसन पनि पुँजीवादलाई सँगसँगै आवश्यक हुन्छ त भन्दाखेरि यो मार्क्सवादी साहित्य केही मार्क्सवादी साहित्य खासै मैले एउटा फेमिनिस्ट लिटरेचरमा भेटेको थिएँ होइन त्यसरी मलाई अलिक बढी इन्ट्रेस्ट भयो अनि यो पर्मानेन्स अफ प्रिमिटिभ एकुमुलेसन भन्ने एउटा सानो यो ओपन मार्क्सिजम भन्ने स्कुल रहेछ त्यहाँ यद्यपि त्यो त्यसलाई म ड्रप गर्छु ओपन मार्क्सिजम भन्ने स्कुलमा चाहिँ बडा एकदम इन्ट्रेस्टिङ तरिकाले बडा तर्कसङ्गत तरिकाले के आर्गुमेन्ट गरिएको छ भने प्रिमिटिभ एकुमुलेसन चाहिँ पर्मानेन्ट हुन्छ पुँजीवादमा अनि मलाई यो किन हो भन्ने लाग्यो भने अहिले इन्डियाले यो 20-30 वर्षमा जुन एकदम खुल्ला पुँजीवादको विकासको बाटो लियो, त्यसले किसानको जमिन लुट्ने कुरा अनि त्यो ट्राइबल सोसाइटीको मिनरल्स, खोला, पानी, नदी लुट्ने कुरा अनि लुट्न नमाला त्यसलाई मार्ने कुरा, यो त हामीले देख्यौँ नजिकै. अनि यो प्रक्रिया चाहिँ अफ्रिकामा यो एकदमै धेरै भयो भन्ने छ होइन. यो प्रक्रिया चाहिँ विकासको छिटो यदि ग्रोथ चाहनुहुन्छ भने यो लुटपाटको बाटोमा जानै पर्छ र पुँजीवादले त्यो अनिवार्य प्रक्रिया हो. किनभने एकदमै ठुलो सङ्ख्यामा बालमजदुर अफ्रिकामा प्रयोग भएको, तिनको रिसोर्सेस लुटिएको, यी त यात्रातत्र छन् सबैतिर होइन. यो हिसाबले पुँजीवादको शास्त्रीय बाटो प्रिमिटिभ एक्युमुलेसनको बाटो हुनाले हामी त्यहाँ जान सक्दैनौँ भन्ने कम्तीमा मार्क्सवादी तर्क हुने भयो. अब अर्को बाटो एउटा के छ भने, जस्तो हाम्रो यो इभन चाइनिज क्रान्तिको अथवा रसियन क्रान्तिको या अन्ततिरका क्रान्ति, जस्तो हामी क्युबालाई अलिक धेरै थोरै सफल क्रान्तिको मोडल मान्छौँ. अब त्यो सम्भव कसरी भयो भने सोभियत युनियनको एक हिसाबले असीमित सहयोग भनौँ न ले क्युबा सस्टेन गर्यो. अब त्यही सहयोग चाहिँ सोभियत युनियनले अरू देशमा त्यस्तै क्रान्ति भएको भए गर्न सक्थ्यो, किनभने सोभियत युनियनसँग त रिसोर्सेस थोरै थियो. त्यस्तो असीमित सहयोग त उसले थोरै साना ठाउँहरूमा मात्रै गर्ने भयो भने भनौँ न. इन्डियामा त्यस्तो क्रान्ति सफल भइदिएको भए सोभियत युनियनले इन्डियाको जस्तो ठुलो टेरिटोरीलाई, ठुलो मेसिभ इकोनोमीलाई त्यो लेभलको सहयोग गर्न सक्थ्यो कि सक्दैन थियो, त्यहाँको क्रान्ति धानिन्थ्यो कि धानिँदैन थियो भन्ने छ. त्यसैले त्यो विकास यो हाम्रो जस्तो इभन मैले अलिकति यहाँ माओको सन्दर्भ उल्लेख गरौँ, जस्तो के भने नयाँ जनवादी क्रान्तिको प्रक्रिया मजदुर र किसानको मात्रै होइन, यो पुँजीपतिको पनि हो र पुँजीपति त्यो क्रान्तिको एउटा मुख्य पात्र हो. यो राज्य सत्ता यो चारवटा वर्गको हो भन्ने एउटा माओको जुन शास्त्रीय थियो त्यो हिसाबले मैले के बुझेँ भने यो यसको कन्ट्राडिक्सन, यसको अब्सर्डिटी, यसको अन्योल असामञ्जस्यता चाहिँ के हो भने मजदुरवर्ग सत्तामा छ अनि मजदुरवर्गले के भन्छ भने सत्ताको नेतृत्व मजदुरवर्गले गर्छ अनि मजदुरवर्गले के भन्छ भने ए पुँजीपति तिमी आऊ, तिमी कारखाना खोल अनि हाम्रो भकुमार शोषण गर तिमी, किनभने पुँजीवादलाई शोषण एकुमुलेसनलाई शोषण आवश्यक नै भयो. हामी हाम्रो राज्य हाम्रो राज्यको मालिक म हुँ, तिमी मलाई त्यहाँ हायर गर अनि मलाई उत्पाद शोषण गर र अर्को कारखाना खोल अनि अर्को कारखाना फेरि हामीलाई हामीमध्ये कसै अरू थपलाई काम देऊ अनि फेरि त्यस्तै शोषण गरेर यसरी पुँजीको एक्सपान्ड गर भन्ने यो तर्कमा म एकदमै सिरियस अब्सर्डिटी त्यो असामञ्जस्यता देख्छु क्या. राज्य सत्ता मेरो अनि मलाई अर्काले शोषण गर्छ, राज्य सत्ता भएको मालिक म तर म शोषित हुन्छु भन्ने जुन हुन्छ त्यो प्रक्रिया चाहिँ एकदमै एब्सर्ड थियो. किनभने त्यहाँनिर प्रिमिटिभ एकुमुलेसनको प्रक्रियालाई बुझिएको थिएन या बुझेर पनि त्यसलाई इग्नोर गरिरहेको थियो कि जस्तो मलाई लागेको हो. त्यसैले त्यो क्रान्ति धेरै अन्यलमा गयो अनि अर्को कार्यक्रम ल्यायो, अर्को त्यस पछाडि त्यो फेल भयो, अर्को कार्यक्रम ल्यायो त्यस पछाडि त्यो फेल भयो. निरन्तर कार्यक्रम फेल फेल फेलकै कार्यक्रममा चिनिया क्रान्ति चाहिँ त्यहाँ पुग्यो, लिबरल क्यापिटलिजममा पुगेर अहिले हामी त्यहाँ छौँ. त्यसैले मैले चाहिँ के तर्क गरेको भने मजदुर वर्गको सरकारले पुँजीवादी क्रान्तिको नेतृत्व गर्न सक्दैन. त्यसैले पनि यदि त्यो गर्न सक्छ भने त अनौठो कुरा हुन्छ, यदि सक्दैन भने हाम्रो आर्थिक विकासको या क्रान्तिको बाटो बेग्लै हुनुपर्ने हुन्छ. बेग्लै बाटो जान सकिँदैन भने कम्युनिस्ट पार्टीको या कुनै वामपन्थी पार्टीको या सोर्ससँग जोडिएको वामपन्थी विचारको औचित्य हुँदैन. त्यो हिस्टोरिकल कालमा त्यो औचित्य हुँदैन भने कम्युनिस्ट पार्टी निर्माणकै आवश्यक रहेन. हामीले के भन्नु पर्यो भने कम्युनिस्ट पार्टी निर्माणको आवश्यकता औचित्य छैन, त्यसैले हामीले बुर्जुवा पार्टीमा जानुपर्छ भन्नुपर्ने हुन्छ. यदि त्यस्तो भन्न सक्दैन, होइन कम्युनिस्ट पार्टीको औचित्य छ भन्ने लाग्छ भने वैकल्पिक विकासको चाहिँ बाटो, त्यसको सिद्धान्त, त्यसको तर्क चाहिँ खोजिनुपर्छ भन्ने मेरो तर्क हो. र यहाँनिर आउँदाखेरि एउटा वैकल्पिक बाटो के भनिन्छ भने वेलफेयर स्टेटलाई चाहिँ वर्करहरूको प्रेसरले, दबावले निर्माण भएको राज्य, निर्माण भएको अर्थतन्त्र भनिन्छ, त्यो हदसम्म हो. अब वेलफेयर स्टेटको मोडल हामी कहाँमा लागू हुन्छ कि हुँदैन भन्दाखेरि त्यहाँ दुईवटा एउटा सिरियस प्रब्लम मैले देख्छु. एउटा सिरियस प्रब्लम के देख्छु भने वेलफेयर स्टेट कसरी सम्भव भयो युरोपमा अथवा इभन जापानमै पनि भने अथवा ताइवानमै पनि भने, पहिला त्यो साम्राज्यवाद अन्तर्गत, कोलोनियलिजम अन्तर्गत, इम्पेरियलिजम अन्तर्गत उसले जुन युरोपले जुन म्यासिभ वेल्थ लुट्यो संसारभरि, अफ्रिका, इन्डिया, यो सारा संसार दुनियाँबाट, लेटिन अमेरिकाबाट, त्यो वैभवमा टेकेर वेलफेयर स्टेट सम्भव भएको छ. सबैलाई हेल्थ केयर भन्यो, अब सम्पत्ति थियो, टेक्नोलोजी थियो अनि सबैलाई हेल्थ केयर दिउँ भन्ने कुरा तुरुन्तै सम्भव थियो. एक दुई वर्षमा सबैलाई हेल्थ केयरभित्र, हेल्थ युनिभर्सल हेल्थ केयरभित्र राख्न सम्भव, सबैलाई फ्री एजुकेसन सम्भव थियो किनभने वैभव थियो होइन, सम्पत्ति थियो. अनि सबैलाई त्यो सबैलाई त्यो सबैलाई घर दिन त्यो सम्भव भयो, नगरपालिकाले नि घर बनाइदिने भयो त्यो सम्भव भयो. अब त्यस्तो सम्भव हामीसँग हुन्छ कि हुँदैन? किनभने हामीसँग त रेडिमेड वेल्थ छैन. हाम्रो प्रब्लम त वेल्थ क्रिएट गर्नु छ पहिला त, पहिला स्टार्टिङ पोइन्ट नै हाम्रो वेल्थ कसरी क्रिएट गर्ने भन्ने. त्यसैले त्यहाँनिर जाँदाखेरि हामी हाम्रो समस्या के छ भने प्रोडक्टिभ फोर्सको अथवा वेल्थ कसरी निर्माण गर्छौँ भन्ने कुरामा हामी क्लियर हुनु आवश्यक भयो. र त्यो वेलफेयर स्टेट, त्यसैले हामी वेलफेयर स्टेटको मोडल अप्नाउन नसक्ने भयो युरोपको. अर्को त्यो वेलफेयर स्टेटको एउटा प्रब्लम के हो भने वेलफेयर स्टेटले चाहिँ सिटिजनलाई क्लाइन्ट बनायो भन्ने ठुलो क्रिटिक छ त्यहाँ मार्क्सवादीहरूको र क्रिटिकल थ्योरीभित्र चाहिँ त्यसले 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 सिटिजनलाई एकदम प्यासिफाई बनायो. सबै सुविधा त्यसले सिटिजनलाई दियो अनि त्यो सुविधा बापत सिटिजनले के दिनु पऱ्यो भने उसले आफू के अरे त्यो एकदमै पेसिफाइड हुनु पऱ्यो, उसले होइन एकदम निष्क्रिय भइदिनु पऱ्यो. एक्टिभ राजनीतिक सक्रियता उसको आवश्यक त्यहाँ भएन, किनभने त्यो सक्रियता हुने बित्तिकै कुराकानी अरू फरक हुने भयो. र त्यो त्यो वेलफेयर स्टेटको ग्यारेन्टी सबै ब्युरोक्रेटिक मेकानिजमबाट गरियो, डेमोक्रेटिक मेकानिजम भन्दा त्यो बढीभन्दा बढी ब्युरोक्रेटिक मेकानिजमबाट गरियो. र त्यो त्यो धेरै थोरै अमेरिकामा पनि थियो, अहिले त लगभग समाप्तै छ. त्यस हिसाबले वेलफेयर स्टेटको बाटो पनि छैन, क्लासिकल क्यापिटलिजमको बाटो पनि छैन, स्टेट डेभलपमेन्टल क्यापिटलिजमको बाटो पनि छैन. मैले अघि साउथ कोरियाको भने जस्तो त्यसलाई डेभलपमेन्टल स्टेट क्यापिटलिजम भनौँ, त्यो बाटो पनि छैन. भनेपछि बाटो के त भन्दा अब एउटै बाटो छ कि डेमोक्रेटिक बाटो सम्भव हुन्छ कि हुँदैन, जसलाई मैले आम रूपमा लोकतान्त्रिक बाटो भनेको छु, त्यो भनेको के हो म अलिक केही फ्लेस आउट पनि गर्छु त्यसलाई. अनि अब जस्तो लोकतान्त्रिक बाटो सम्भव छ कि छैन, अब यदि लोकतान्त्रिक बाटो अथवा जसलाई हामीले शास्त्रीय भाषामा जनवादी बाटो भन्छौँ अथवा वामपन्थी बाटो भन्ने खोजे मैले अहिलेलाई चाहिँ जेनेरल, त्यो सम्भव छैन भने अघि मैले भने जस्तै वामपन्थी पार्टी वामपन्थी विचारधारा वामपन्थी मुभमेन्टको औचित्य छैन भनेर जानु पऱ्यो. र त्यो बाटो सम्भव छ भने कसरी सम्भव छ भन्ने बाटो जानु पऱ्यो. र एउटा तरिका अब यो वामपन्थी बाटो सम्भव छ भने जस्तो कसरी सम्भव छ भन्दा यसको पहिलो समस्या त यसले एकुमुलेसन गर्न सक्नु पऱ्यो. त्यो समाजले त्यो राज्यले त्यो राष्ट्रले पहिलो त उसले एकुमुलेसन गर्ने प्रक्रियालाई ग्यारेन्टी गर्नु पऱ्यो र एकुमुलेसनको प्रक्रिया सुरु गर्न सक्नु पऱ्यो. अनि एकुमुलेसनबाट भएको बचतबाट उसले वेलफेयर गर्न सक्ने भयो. अब एकुमुलेसन गर्न सक्छ राज्य सकिन्छ भने एउटा दुईवटा कुरा, एउटा के हुन्छ भने एउटा यो राज्य केन्द्रित सेन्ट्रल कमान्ड इकोनोमी बाट जस्तो हामीले जुन कम्युनिजम भन्ने चिजले अप्नायो त्यो तरिकाले एकुमुलेसन गर्नुपर्ने भयो. तर सोभियत युनियनमा त्यो धेरै थोरै सफल पनि थियो होला. अब 28% ग्रोथसम्मको रेकर्ड छ, मैले बुझेको जहाँसम्म हो 28%सम्म इकोनोमी ग्रो गर्यो भन्छन्, अब त्यो चाहिँ अलिकति एक्जाजुरेटेड फिगर हो कि के थाहा छैन. यहाँ पनि 30% ग्रोथ सम्भव छ भन्ने मान्छेहरू थिए. त्यो कसरी सम्भव भयो भन्दा त्यो पनि अनडेमोक्रेटिक थियो, एन्टी सोसियलिस्ट थियो. किनभने एन्टी सोसियलिस्ट कसरी थियो सिम्पल भने त्यसले उत्पादनका साधनलाई समाजको अधीनमा राखेन, राज्यको अधीनमा राखिदियो. राज्य समाजको अधीनमा भएन भनेपछि त्यो एकदमै अनडेमोक्रेटिक थियो. त्यो मार्क्सले सिम्पल भन्छन् पुँजीवादी राज्यको कुरा गर्दा, यो पुँजीवादी राज्य समाजभन्दा माथिपट्टि बस्छ टाउकामा, समाजका टाउकामा बसेर यसले समाजलाई खटन पाटन गर्छ. यो यसलाई उल्टाइदिएपछि त्यो समाजवादी हुन्छ, त्यो जनताको हुन्छ भन्ने एउटा सिम्पल एउटा प्रस्तावना छ त्यहाँ मार्क्सको. त्यो हिसाबले हेर्दाखेरि त्यहाँ स्वतन्त्र रूपले सङ्गठित मान्छेको समाजै भन्न सकेन सोभियत युनियन. त्यस हिसाबले त्यो अनडेमोक्रेटिक थियो भन्ने एउटा सिम्पल क्रिटिक हो. अर्को इम्पोर्टेन्ट क्रिटिक हो भने सोभियत युनियनले अपनाएको बाटो पनि प्रिमिटिभ एकुमुलेसनकै बाटो थियो. भनेको त्यो प्रक्रियामा सोभियत इकोनोमी ग्रो हुने प्रक्रियामा ठुलो स्केलमा मान्छेको सपरेसन भयो, ठुलो स्केलमा मान्छेलाई जेल हाल्यो, ठुलो स्केलमा मान्छे मारिए, ठुलो स्केलमा मान्छेलाई धपाइयो, त्यहाँबाट करोडौँको सङ्ख्यामा मान्छेहरू युरोपमा प्रवासी भए, आवासी भए, के भए, यो प्रक्रिया थियो. र अर्को एउटा मैले इन्ट्रेस्टिङ भेट्दै जाँदा मैले त्यो पुस्तकको नाम चाहिँ अहिले बिर्सेँ म खोज्छु फेरि पनि, एउटा त्यहाँ के थिम चाहिँ मलाई सम्झना छ भने त्यो लेबर क्याम्प या कुल्याक्स भन्ने त्यो जुन थियो भिन्न मतलब लगेर डाकिने ठाउँ, त्यो चाहिँ एक हिसाबले चिप लेबर र ओबिडियन्ट लेबर प्राप्त गर्ने टेक्निक थियो भन्ने छ. र त्यो लाखौँको सङ्ख्यामा मान्छेलाई त्यहाँ लगेर राखिन्थ्यो र उनीहरूलाई सडक अर्को माने मिनिमम खानेकुरा दिएर यत्रा यत्रा कोठामा सुत्न दिएर तिनलाई चाहिँ 20 वर्ष काम लगाइन्थ्यो भनेर मैले एउटा च्याट्टा पढ्दाखेरि त म त झसङ्ग एक किसिमको एउटा बडा यो त अनौठो रहेछ. भनेपछि त्यो यदि तपाईँले ऱ्यापिड ग्रोथको बाटो जान चाहनुहुन्छ र जानुभयो भने फेरि पनि प्रिमिटिभ एकुमुलेसनलाई दोहोऱ्याउँदो रहेछ, त्यसले रिप्रोड्युस गर्दो रहेछ. त्यो पुँजीवादले मात्रै होइन, समाजवादले पनि त्यो बाटो अप्नायो भने, राज्यले पनि त्यो बाटो अप्नायो भने त्यो गर्ने रहेछ भन्नेमा म पुगेँ खास चाहिँ. अब सामान्य त्यहाँ सप्रेसन अपरेसन हिंसा यी कुरा त ती सबै हामीले सुनेकै भोगेका त होइन, सुनेकै त हो। त्यस हिसाबले यो बाटो पनि जान नसकिने भएपछि साँच्चैको डेमोक्रेटिक बाटो के हो त भन्दाखेरि, अब राज्यको भूमिकामा त हामीले इन्कार गर्न सक्दैनौँ,